اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سبح اسم ربک العلی. سبح کا ترجمہ ذہن میں بٹھا لیں. ہم نے اس کا ترجمہ جو پڑھا ہے، سنا ہے، وہ ہے کہ جی ہم پاکی بیان کرتے ہیں. اب یہ پاکی بیان کرنا کیا ہوتا ہے؟ دیٹ از یٹ ٹو بی ڈیفائنڈ، یعنی اس کی کوئی وضاحت نہیں ہے. بس تقدیس بیان کر دینا، تقدیس بیان کرنا یا کچھ، مطلب اب کیا پاکی بیان کرنا، میری تو سمجھ میں نہیں آتا. ویسے اس کا اصل مطلب ہے کام پہ لگنا، اپنے فرائض انجام دینا، اپنی ڈیوٹی پوری کرنا. سب حسما رب کل اعلیٰ، میں سب سے اعلیٰ رب کے لیے اس کے نام پہ کام کرتے ہیں. الذی خلق فسوا، جس نے تخلیق کیا اور اس کے استعمال کے، وہ جو خلق کیا، تقاضے اور مقصد کو مکس کرنا تخلیق کہلاتا ہے. یعنی کہ تخلیق کیا، فسوا، اس کو پروپورشنز میں لایا، یعنی کہ آپ کو جو تقاضے اور جو پرپس دیا گیا تھا اس تک پہنچنے کا طریقہ استعمال سکھایا. والذی قدرا، اور میں آپ کے اس کی مقداروں کا تعین کیا، ہر چیز کی مقدار کا تعین کیا گیا. فہدا، اور اس کا انجام بتا دیا کہ اگر ہدایت دی. فہدا لغوی مطلب ہے، اور مفہوم یہ بنتا ہے کہ جو تخلیق کیا اس کے استعمال کا شعور عطا کیا اور اس کی مقداروں کا تعین کر دیا، پیمانوں کا تعین کر دیا کہ مثلاً بھوک لگے گی تو انسان کتنا کھائے گا، چیونٹی کتنا کنزیوم کرے گی، ہاتھی کتنا کنزیوم کرے گا، یہ مقداروں کا تعین ہو گیا. اور فہدا کا مطلب ہے کہ نتائج بتا دیے کہ جب ایک کام کرنا ہے، اگر وہ کام نہیں کریں گے تو کیا نتائج نکلیں گے، اور اگر کریں گے تو کیا نکلیں گے، اگر نہیں کریں گے تو کیا نتائج نکلیں گے. اس کو کہتے ہیں ہدایت. والذی اخرج المرعا، اب ذرا غور کریں، اور نکالا اس میں سے چارہ. کس میں سے؟ وہ جو اتنی اعلیٰ زبردست تخلیق کی، اس میں سے چارہ نکلے گا. اور جس نے چارہ، والذی، اور اس نے نکالا، اخرج المرعا، یعنی اس کا فیڈنگ کا سسٹم مقرر کیا. اخرج، نکالا، مرعا، فیڈنگ کا سسٹم. فجعلہ غصہ احوا، اور کر دیا اس کو کیا، خشک سیاہ. اب یہ خشک اور سیاہ کیا کر دیا؟ اگر چارہ کھائیں گے وہ جب کنزیوم ہو کے پخانے کی صورت نکلے گا تو وہ پڑا پڑا سوکھ گیا اور وہ سیاہ ہو گیا، وہ تو سمجھ میں آتا ہے. لیکن یہاں بات کچھ اور ہو رہی ہے. جب آپ کو ایک فیڈنگ کا سسٹم دیا جاتا ہے اور آپ اسے کنزیوم کر لیتے ہیں تو اس کو کہا گیا غصہ، یعنی کہ استعمال ہو گیا، اور وہ اس کی ساری روشنیاں استعمال ہونے کے بعد جو چیز بچی، ظاہر ہے اس میں تو اب روشنی رہی نہیں، تو وہ سیاہی مائل ہو گیا یا سیاہی کہلایا. سنکریو کا فلا تنسا، سین جلدی کے لیے آتا ہے. سنکریو کا، پڑھا دیں گے، قرت کروا دیں گے تم کو، فلا تنسا، پس تم نہیں بھولو گے، یعنی ہم تمہیں समझा देंगे या बता देंगे या पढ़ा देंगे। किरत के हवाले से कुरान की तरफ इशारा करें तो अल्लाह वादा कर रहा है कि हम कुरान पढ़ाएंगे आपको और फिर आप उसके अखज़ करदा मफहूम को नहीं भूलेंगे। इल्ला सिवाय माशाअल्लाह हो, सिवाय उसके जो अल्लाह चाहेगा। इन्नहु यालमुल जहरा व मा यख्फा, और वो जानता है, यालमु जानता है, जहरा जिसको आप जाहिर करते हैं या मुंह से जोर से कहते हैं, व मा यख्फा और जिसको आप छुपा लेते हैं, वनो यस्सेरो का लिल युसरा, और हम आसान कर देंगे, सहूलत देंगे, लिल युसरा ताकि तुम अपने मकसद को आसानी से अचीव कर सको, यानी आसानी देंगे ताकि तुम आसानी से, लिल युसरा सहूलत के साथ। फजिक्र इन नफ अत जिक्रा, पस याद रखो, यानी जिक्र करना, तस्करा करना, याद में हाफजे में किसी चीज को उभारने का मतलब होता है। जिक्र का मतलब मुंह से किसी चीज का तस्करा हम तक कब करते हैं, जब उसका ख्याल हमारे जहन में आ जाए। तो फजिक्र यानी के जहन में एक बात को ताजा रखो, उसका तस्करा करो। इन ना नफअत जिक्रा, क्योंकि ये याद दहानी, यादावरी तुम्हें फायदा देगी। सयज़क्करो मैं यख्शा, स अनकरीब जल्द, यज़क्करो मैं यख्शा, यख्शा का मतलब डरना हरगिज नहीं है, यख्शा का मतलब खशियत रखना या किसी चीज की मौजूदगी का एहसास करना। सयज़क्करो मन मैं यख्शा, और ये जिक्र तो वही लोग करते हैं जिनको एहसास होता है। वयतजन्नबहुल अशका, और इज्तनाब करते हैं जिनके दिल सख्त होते हैं। यतजन्नबो इज्तनाब करना, ये लफ्ज जनब से है, इसी से जानब है, इसी से जानब मैंने पसली करना, किसी चीज की तरफ पहलू बदलना। यतजन्नबहुल अशका, शक का लुगवी मतलब है किसी चीज को बहुत ज्यादा सख्त होना, दिल का मतलब कि इस दर्जे की सख्ती के उसमें जिसे कहते हैं ना दराड़ें पड़ रही हूं, दराड़ पढ़ने के काबिल हो, इतना सख्त, तो आम तौर पे कहते हैं शकीउल कल्ब। और कहा कि जिक्र यानी कि याद दहानी वही करते हैं जिनको एहसास होता है और उससे इज्तनाब करते हैं जिनका दिल सख्त होता है या जो शकी होते हैं। और कहा कि अल्लजी यसलन नारल कुबरा, अल्लजी यसला, यसला अब यहाँ पे स्वल आ गया लफ्ज, अब देख लीजिए ये खुद भी ये स्वल का तर्जमा आप नमाज करते हैं, लेकिन यहाँ पे कि वो जुड़ेगा नमाज सॉरी नार के साथ, नार नारुल कुबरा बड़ी आग में जा जुड़ेगा या मिलेगा। ये जो आग से मिलना, यसल होना, मुत्तसिल होना, तो क्या मतलब हुआ कि वो इसे आप कह सकते हैं कि जो आग में जलेगा या दाखिल होगा। सुम्मा ला यमूतो फीहा वला यहया, सुम्मा और फिर ला नहीं, यमूतो मरेगा, और वो ना उसमें मरेगा फीहा उसमें, वला यहया और ना वो जिंदा होगा। कद अफलहा मन तज़क्का, और काम से लगेगा सिर्फ वो जिसने खुद को ग्रो किया, जिसने खुद को नशो नुमा दी, कद सिर्फ वो। अफलाहा काम से लग गया, फलाह का लफ्जी मतलब कामयाबी नहीं है, کام ملنے کو فلاح کہتے ہیں. عربی میں فلاح کا مطلب ہے ہل چلانا، محنت کرنا، ٹائلنگ کرنا. یہ جو نظام ہے اصل میں کیا بتایا جا رہا ہے، پیچھے سے دیکھیں کیا بات چلتی آ رہی ہے کہ اس سسٹم میں اس کو کام ملے گا. سبھا سے بات شروع ہوئی تھی اور یہاں آ کے بات واضح کر دی کہ کام اس کو ملے گا من تزقا، جس نے تزکیہ کیا اپنا. اور تزکیہ صرف صفائی نہیں ہے، صرف صفائی کے لیے لفظ طہارت آیا ہے، طہر آیا ہے، تطہیر القلوب کا لفظ آیا ہے. وذکر اسما ربہ فصلا، اور وہ اپنے رب کا نام یاد رکھتا ہے، رب ہی اپنے رب کا، فصلا پس اس کو چاہیے کہ وہ اس سے رابطے میں رہے. دیکھیں نا، آپ نے سسٹم میں کام کرنا ہے تو اگر آپ اپنے سپیریئر کے ساتھ رابطے میں نہیں ہوں گے تو آپ کو کیا پتا کہ اس کی انسٹرکشنز کیا ہیں. اس لیے یہ سوال کا ترجمہ جو ہے وہ بہت توجہ سے کریں اور اس کو اس پرسپیکٹو میں سمجھیں. بل تو سرون الحیات الدنیا، بل لیکن، تو سرون الحیات الدنیا، تو سرون اثر لیا ہوا ہے حیات الدنیا، دنیا کی زندگی کا، لیکن آپ نے تو اثر لیا ہوا ہے حیات دنیا کی حیات کا. والآخرۃ خیر خیر و اب کا، اور آخرت جو ہے وہ بہتر ہے، کسی بھی چیز کا انجام جو ہے وہ بہتر ہے. آخرت کا مطلب ہم نے اٹھا کے وہ اربوں کھربوں سال آگے کہیں پھینک دیا، ہر سیکنڈ جو ختم ہوا تو اس کا اخیر ہو گیا، تو یہی اس کا انجام ہے. یہ جب آپ بات سنتے ہیں، جو ہی بات مکمل ہوئی اس کا ایک اثر کریٹ ہوا اور وہی اس بات کی اخیر ہے، اسی کی آخرت ہے. تو اس لیے ذرا آخرت کے مفہوم کو بھی ذہنوں میں جھاڑ لیجئے، تھوڑا سا واضح کر لیجئے کہ آخرت صرف وہ نہیں ہے جو آج سے لاکھوں کروڑوں سال مرنے کے بعد کہیں سے ہمارا واسطہ پڑے گا، بلکہ ہر چیز جو اپنے انجام کو، یعنی کسی بھی چیز کا انجام خیرن اچھا ہوتا ہے، وہ اب کا اور وہی باقی رہتا ہے. یعنی جو بھی انجام ہوگا کسی بھی بات کا، رہنا تو اسی نے باقی ہے. ان ہاذا لفی الصحف الاولى، اور یہ باتیں ساری جو ہیں، ان ہاذا یہ ہیں وہ باتیں، لفی میں لفی فی الصحف الاولى، صحف صحیفہ یعنی وہ کتابیں جو اولیاء اپنا انبیاء کرام پر اتاری گئیں. لیکن اس کا ایک دوسرا مفہوم جو ہے وہ یہ کہ ہمارے دماغ میں جو اعلیٰ درجے کا مقام ہے، جہاں پہ اطلاعات براہ راست آتی ہیں، جسے صوفیہ کرام روح اعظم کہتے ہیں، وہاں کے اس مقام کو صحف الاولی، اولی میں نے اول، پہلے، جو اوپر سے اطلاع آ رہی ہے تو سب سے پہلے اس کو جو مقام ملتا ہے یہ اس کی طرف اشارہ ہے. لیکن ہمارے یہاں چونکہ ان باتوں کو عام لوگ نہیں جانتے تھے، اس لیے انہوں نے اس کو صحائف کہہ دیا. اور دیکھیں نا، صحف ابراہیم و موسیٰ، اور یہی بات ان ابراہیم اور حضرت موسیٰ کے ذہن کے اعلیٰ درجوں میں موجود تھی. یعنی یہ ساری وہ باتیں جو ہیں، یہ حضور علیہ الصلوۃ والسلام کا ایک ارشاد علی مقام ہے کہ میں کوئی نئی بات نہیں کہہ رہا، میں وہی باتیں کہہ رہا ہوں جو مجھ سے پہلے میرے بھائیوں نے کہی ہوئی ہیں. تو یہ اس کی طرف اشارہ ہے کہ ان کے ذہن میں جو اچھی باتیں تھیں انہی کا تذکرہ ہے یہ سارا. جی، اینی کوشچن؟ मैंने अर्ज किया नशो नुमा, बच्चा पैदा होता है, जब बच्चा पैदा होता है, आपने ये जो तज़किए का तर्जुमा है ना, ये सिर्फ तहारत नहीं है, बल्कि जब बच्चा पैदा होता है तो देखें ना, उसको ग्रोथ के लिए क्या आप उसकी सिर्फ सफाई करते हैं या उसको फीड भी देते हैं, उसकी तरबियत भी करते हैं? अगर आप सिर्फ उसे फीड कराते रहें और उसकी सफाई ना करें तब भी तो गलत है ना। लेकिन आप सिर्फ उसे झामे से मलते ही रहे तो वो ग्रो करेगा कि फौत हो जाएगा? क्यों जी? देखिए, हमारा कोई, हम किसी तफसीर को नहीं फॉलो करते, हम सीधा सीधा लुगत को देखते हैं कि लुगवी माना क्या है। पहला दर्जा लुगवी मानों को, पहला दर्जा तो पढ़ना है, वो अल्लाह ने करम किया कि हमने जैसे तैसे पढ़ लिया। अब उसके बाद उसके मफहूम को समझना है तो उसके लिए जो तराजम दस्तयाब हैं, वो तराजम जाहिर है कि हमारे अंदर की तशनगी को नहीं पूरा कर रहे, तो लिहाजा मजबूरी ये है कि हम खुद कोशिश करें। और कानून भी यही है कि जो बात खुद गौर करने पे समझ आएगी वो जाहिर है कोई नहीं समझा सकता। तो उसके लिए सबसे अच्छा तरीका क्या है कि आप लुगत को अप्रोच करें और अल्फाज के मादे को, रूट को देखकर आगे चलें कि भी इसका क्या मतलब हो सकता है। जैसे स्वल का लफ्ज है, अब देखें ना, हम दरूद में स्वल पढ़ते हैं, अल्लाहुम्मा सल्ले अला मुहम्मदिन। अब असल में ये दुआ है, हम यहाँ रिकमेंडेटरी नोट बना के बैठे हुए हैं कि अल्लाह मियाँ तू भेज उनकी तरफ खैर व बरकत और सलामती और पता नहीं क्या क्या। नहीं, ये तो इल्तजा है कि अल्लाह तू मेरा ताल्लुक जोड़ दे अपने महबूब से। देखिए ना, सल्लल्लाहु तआला अला हबीब ही मुहम्मदिन वसल्लम। अब यहाँ हमने फिर सल्लम का तर्जमा सलामती कर दिया, हालांकि सल्लम का मतलब तो है कि सालम, पूरे का पूरा, कि अल्लाह तू मेरा ताल्लुक जोड़ दे और वो भी पूरे का पूरा। इसी तरह देखें ना, अब यहाँ स्वल, जब स्वल अल्लज़ी यसलन नारल कुबरा, अब यहाँ पढ़ें जरा नमाज इसके साथ, आग के साथ, क्या कहेंगे कि आग की नमाज पढ़ते हैं? अब यहाँ इन्होंने मजबूरन किया ना, जा दाखिल होगा स्वल, यानी कि वो जा जुड़ेगा आग के साथ। तो जब कुरान का ये कानून हजूर कलंदर बाब औलिया ने वाजे किया है, और उन्होंने फरमाया था कि कुरान में एक लफ्ज जिन मानों में इस्तेमाल हुआ है उसको देखें कि हर जगह, हर जगह वो क्या मफहूम है जो हर जगह फिट बैठता है। ये मत देखें कि एक जगह एक लफ्ज का एक तर्जमा, दूसरी जगह दूसरा तर्जमा, तीसरी जगह तीसरा तर्जमा। और उसकी दलील ये उन्होंने फरमाई है, देखे ना, सारी बात लॉजिक है, लॉजिकल है कि अल्लाह मुतगैर नहीं है, तो उसका कलाम कैसे मुतगैर हो सकता है? यानी उसमें कोई तगैर नहीं होगा। जब अल्लाह ने एक जगह स्वल का मतलब जुड़ना लिखा तो हर जगह जुड़ना लेंगे, ये नहीं हो सकता कि एक जगह आप उसे जुड़ना कहें और दूसरी जगह उसे नमाज कहें। तो ये तज़किया का लफ्ज़ जो था वो असल में नशो नुमा के लिए इस्तेमाल होता है लुगत में। अब आपने कुरान में, चूंकि इसके पीछे एक बड़ा चक्कर है, वो सारा ज़कात का लफ्ज़ भी तो इसी से है ना। अब आप गौर करें कि ज़कात का तर्जमा हमने कर दिया कि 2.5 रुपए देना, अब ये कैसे बना? वो जी माल की सफाई के लिए, वहाँ सफाई को इस तरह बरता गया, भई या तो नोट लेके उसे धोना शुरू कर दो तो मैं कहूँ कि वाकई सफाई हो रही है, लेकिन हम क्या करते हैं, हम तो उसकी 2.5 रुपए दे देने से क्या वो साफ हो गया? अब आप मजीद गौर करें, कुरान की तालीमात ये कहती हैं, अल्लाह तबारक व ताला ने साफ कहा है कि जो माल तुम जमा करते हो उसको तपाया जाएगा और उससे दागा जाएगा। और हम क्या कर रहे हैं, वो माल को जमा करके उसको साफ कर रहे हैं ताकि दागने में आसानी रहे, साफ सुथरे नक्शे से और ठप्पे से हमें दागा जाए। ये क्या अप्रोच हुई भला, कभी सोचा? دیکھیں نا, اقیم و صلات و آت و زکات, یہ ہے پورا مکمل پروگرام قرآن کا. اب قرآن کا یہ جو پروگرام ہے, حضور قلندر باب اولیاء نے اس کا ترجمہ یہ کیا یا اس کی مفہوم یہ فرمایا کہ بھئی اللہ سے تعلق قائم رکھو اور مخلوق کی خدمت کرو. ٹھیک ہے, اب اصل میں کیا ہے کہ بھئی اللہ سے تعلق ہوگا آپ گرو کریں گے. جب گرو کریں گے تو گروتھ کا کیا فائدہ, جب ایک بندہ بڑا ہو جاتا ہے تو وہ کیا کرتا ہے, ظاہر ہے وہ دوسروں کی خدمت کرتا ہے. اس طرح سے بات کو سمجھنے میں آپ کا ذہن وسیع ہوگا. ٹھیک ہو گیا جی, اللہ خوش رکھے جی, تھینک یو.